நஹ்முதுஹு வ நுஸல்லி அலா ரசூலிஹில் கரீம். குர்ஆனே கரீம் இன்சானியத் கே லியே எக் கிதாபே ஹிதாயத் ஹை. இஸ்னே அப்னி தாலீமாத் இன்சானோ கே திலோ மே உதார்னே ஔர் ஜெஹன் நஷீன் கர்னே கே லியே ஜோ பேராயே இக்தியார் கியே ஹே انہی میں پرانی قوموں اور شخصیتوں کے واقعات، حالات اور قصے بیان کرنا بھی شامل ہے. چنانچہ اس کتاب مقدس میں سب سے پہلا قصہ حضرت آدم علی نبینا و علیہ الصلاۃ والتسلیم کا بیان ہوا ہے، جو زمین پر اللہ تعالیٰ کے پہلے نبی اور رسول بھی ہیں اور پہلے انسان بھی. نسل انسانی کا نقطۂ آغاز آپ کی ذات گرامی ہی ہے. رب العزت نے جب اپنی مخلوقات میں انسان کے اضافے کا فیصلہ فرمایا تو ملائکہ کو مطلع کیا کہ میں زمین پر اپنا خلیفہ بھیجنے اور بنانے والا ہوں. اس قال ربک للملائکت انی جائل فی الارض خلیفہ. یہ مخلوق خاکی ہوگی مگر خاک سے پیوند نہ رکھے گی، اس میں مادیت ہوگی مگر اس میں ملکوتیت بھی ہوگی، یہ با اختیار ہوگی چاہے خیر کرے چاہے شر. یہ تخلیق کی نوعیت اور حضرت آدم اور بنی آدم کے لیے یہ مقام خلافت ملائکہ کی فہم سے بالا اور برتر رہا. اسی لیے انہوں نے حیرت میں ہو کر کہا، اے اللہ، ہم آپ کی تسبیح و تقدیس کرتے ہیں، کسی نئی مخلوق کی کیا ضرورت ہے جس میں امکان شر و فساد بھی ہو. جواب دیا گیا، جو تم نہیں جانتے میں جانتا ہوں. قرآن کریم میں اس کا تذکرہ یوں فرمایا گیا ہے کہ قالوا اتجعل من یفسد فیہا و یسفک الدماء و نحن نسبح بحمدک و نقدس لک قال انی اعلم ما لا تعلمون. فرشتوں کا سوال اور سوال میں جلد بازی کم علمی کی بنا پر تھا کہ بہرحال وہ مخلوق تھے اور ان کا علم خالق کے مقابلے میں محدود ہی تھا. حضرت آدم علیہ السلام کو بنانے کے بعد بارگاہ الہی سے علم کا وافر حصہ عطا کیا گیا. وعلم آدم الاسماء کلہا. یہ علمی استعداد خلافت کے لیے ضروری تھی. قاعدہ ہے کہ جو چیز جس مقصد کے لیے بنائی جائے اسے اسی کے مطابق ڈھالا جاتا ہے اور اسی کے مناسب صلاحیت ودیت کی جاتی ہے. پھر فرشتوں کے سامنے آدم علیہ السلام کی علمی صلاحیت کا عملی مظاہرہ کرایا گیا، جس پر فرشتوں نے اپنی علمی کمتری اور انسان کی فضیلت کو حقیقت پسندی سے تسلیم کر لیا، کیونکہ فرشتے نیک نیت تھے. انہیں آدم کو سجدہ کرنے کا حکم ملا، انہوں نے تعمیل کی، ان کی فطرت نوری تھی، وہ حکم الہی سے سرتابی کا تصور تک نہ رکھتے تھے، اور جسے اللہ تعالیٰ نے اپنے ہاتھ سے بنایا ہو وہ اس کی عظمت و قدر کیسے نہ کرتے، جبکہ آدم علیہ السلام کی فضیلت مشاہدے سے بھی ثابت کروا دی گئی۔ اس کے برعکس ابلیس نے ان تمام پہلوؤں کو نظر انداز کیا اور صرف تکبر اور فخر کی رو میں بہا، چنانچہ حقیقت پسندی سے اور مشاہداتی ثبوت ملنے کے بعد بھی اس نے حکم الہی کی تعمیل سے انکار کر دیا۔ حضرت آدم علیہ السلام کی رفاقت اور نسل انسانی کے اضافے کے لیے حضرت حواء علیہ السلام کو پیدا فرمایا گیا اور ان دونوں کو جنت میں رہنے، با فراغت کھانے، البتہ ایک درخت سے بچے رہنے کو کہا گیا۔ حضرت حواء علیہ السلام کی تخلیق کے متعلق کیفیت کے بارے میں یہ روایت عام ہے کہ آپ کو حضرت آدم کی پسلی سے پیدا کیا گیا۔ اس حقیقت کے بارے میں راجح بات یہی ہے کہ پسلی سے پیدا کرنے کی وجہ سے عورت کی نوعیت اور عورت سے سلوک کی وضاحت کرنا مقصود ہے۔ حضرت حواء علیہ السلام کی تخلیق کے متعلق کیفیت کے بارے میں یہی ہے کہ آدم علیہ السلام کی پسلی سے انہیں پیدا فرمایا گیا۔ اس بارے میں راجح بات یہی ہے کہ پسلی سے پیدا کر کے اس چیز کا احساس دلایا گیا کہ عورت کی نوعیت اور عورت کے ساتھ سلوک کس انداز کا ہونا چاہیے، کہ نرم ٹیڑھی مگر مضبوط چیز کو سیدھا کرنے کے لیے جیسا نرمی کا طرز اختیار ہونا چاہیے ویسا ہی سلوک اور معاملہ اور رویہ عورتوں کے بارے میں رہنا چاہیے۔ گویا یہ نوعیت تخلیق عورت کی جبلت و فطرت کی ایک عکاس ہے اور اس کا اظہار کرتی ہے۔ جنت کے اندر ایک درخت سے منع کر دیا گیا حضرت آدم علیہ السلام کو اور ان کے ساتھ حضرت حواء کو، اس درخت کے پاس نہ جانا، اس سے نہ کھانا، باقی اللہ کی تمام نعمتیں جنت کی تمہارے ہی لیے ہیں۔ اس ممنوعہ شجر کے بارے میں اس کی نوعیت اور اس کے بارے میں جو ہدایت دی گئی، اس کی حیثیت ایک مشورے کسی علمی اعتبار سے معلوم ہوتی ہے، اس لیے کہ جنت دار التکلیف نہیں ہے، وہاں احکامات کی بات نہیں ہے، وہاں کوئی پابندیاں اور قدغن نہیں ہیں۔ یہ دنیا جو ہے یہ دار التکلیف ہے، یہاں کا بویا ہوا وہاں کاٹا جاتا ہے، یہاں نیک اعمال کیے جائیں گے تو جنت میں جگہ پائی جائے گی، اللہ کی دی ہوئی فضیلتوں سے، علم سے اور اس کی نعمتوں سے انسان بہرہ مند ہو کر اور اس کی بتلائی ہوئی حدود کے اندر رہتے ہوئے جہاں سے بچنے کو کہا گیا وہاں سے دامن بچا کر چلتا ہوا انسان جنت کی جزا پائے گا۔ احکام کا اور قوانین کا تعلق اس دنیا سے ہے، جنت سے نہیں ہے۔ اس لیے جو وہاں یہ ہدایت دی گئی حضرت آدم علیہ السلام کو، واضح ہوتا ہے کہ اس کی نوعیت ایک مشورے کی تھی، حکم کی نہیں تھی۔ لیکن جو شخصیتیں اور جو ہستیاں قرب کے وہ مقامات رکھتی ہیں کہ جہاں کمال ہوتا ہے قرب کا، उस एतबार से उनकी मामूली सी लर्जिश या वो तेवर जो के मनशाए खुदावंदी से ज़रा हटते हों, चाहे वो हुक्म इलाही न भी हो, मशवरा हो या हिदायत हो, हुक्म और कानून न भी हो, उससे हटना उन हस्तियों की शान के मुताबिक नहीं होता। हसनातुल अबरार सय्यातुल मुकर्रबीन, नेक लोगों की जो नेकियां होती हैं वो कुर्ब के मकामात पर जो लोग फायज होते हैं उनके हक में वो दर्जे के एतबार से कम नौयत रखती हैं और उनकी बुराइयां शुमार होती। तो हुक्म गो के वहाँ हुक्म की नौयत नहीं थी और अदले बदले और जजा व सज़ा का सवाल नहीं था, लेकिन जो हिदायत और रहनुमाई बारगाह रब्बुल इज्जत से हज़रत आदम को मिली उसमें जो लग्ज़िश हुई, तो कुरान करीम में उसे ज़ल्लाह का लफ्ज़ इस्तेमाल किया गया कि लग्ज़िश। तो इस लग्ज़िश के एतबार से भी हज़रत आदम अलैहिस्सलाम का मकाम ये था कि वो उस पर इंतहाई तौबा और नदामत उन्होंने इख्तियार फरमाई। उनकी हैसियत के शायान शान न होने की वजह से उसी उसूल हसनातुल अबरार सय्यातुल मुकर्रबीन के ज़ैल में कुरान करीम ने ज़ल्ला का लफ्ज़ इस लग्ज़िश के लिए इस्तेमाल किया। और यानी जन्नत से निकलना, उतारे जाना, ये तमाम की तमाम चीज़ें उस ममनुआ शजर के करीब हो जाने और उसको इस्तेमाल कर लेने के असरात की बिना पर हुआ। कुदरत का कानून मकाफात अमल का कानून है, उसकी कुछ तकवीनी तदबीरें भी होती हैं, और हर अमल ज़ाहरी हो या बातिनी उसके बजाय ख़ुद कुछ असरात होते हैं। कसाफत के मेल के बाद आदम के लिए जन्नत की मुनासबत उतनी कामिल न रही, इसीलिए उनको हुक्म दे दिया गया कि तुम और तुम्हारी आने वाली नस्लें अब ज़मीन की तरफ उतर जाएं। तौबा कबूल होने के बाद भी ये असर उस मना से गुरेज का एक अपना असर छोड़ जाता है। अब मुनासबत जन्नत की बजाय इंसान के अंदर ज़मीन की पैदा हो गई, इसीलिए कहा गया कि अब कुछ मुद्दत के लिए एहबतू मिन्हा जमीयन, लेकिन उसके साथ दरवाज़ा हिदायत का बंद नहीं किया गया, बल्कि ये इंसान जिसे अब जन्नत से भेजा जा रहा है क्योंकि उसकी एक लग्ज़िश का, उसका मादियात से एक ताल्लुक़ का की वजह से ज़मीन की मुनासबत हो गई है, अब उसको ज़मीन पर भेजते हुए भी रहमत खुदावंदी होती है कि एहबतू मिन्हा जमीयन फ़इम्मा यातियन्नकुम मिन्नी हुदन फ़मन तबिअ हुदाया फ़ला खौफ़ुन अलैहिम वला हुम यहज़नून। जाओ अब ज़मीन की तरफ उतर जाओ तुम सब के सब, यानी हज़रत आदम और उनकी आने वाली नस्ल। अब तुम्हारे पास हमारी अगर कोई हिदायत पहुँचे तो इस दुनिया में रहने का ज़ाबता अब ये है कि अगर हमारी हिदायत तुम्हारे पास कोई पहुँचे, जो कोई उस हिदायत के मुताबिक चलेगा वो बेखौफ और बेगम होगा। यहाँ बता दिया गया कि हमारी हिदायतों से महरूम भी नहीं रहोगे और उसूलेकार भी यही रहेगा कि हिदायतों का इत्तेबा किया जाए। ज़मीन में भेजकर अब उन असरात को जो पैदा हो गए थे शजर ममनुआ के ताल्लुक़ से, आमाल के साथ आमाल के ज़रिए से उन असरात का इजाला करवाया गया, और हुस्ने अमल से फिर अब इंसान जन्नत का मुस्तहिक बनेगा। इसीलिए ये रुश्द व हिदायत का सिलसिला रहा और इत्तेबा करने वाले और ना इत्तेबा करने वाले दोनों का एक तरीक़ेकार और उसके अंजाम और असरात बता दिए गए।